शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल असोज 17 गते शुक्रबार, नेपाल सम्बत 1139, अक्टोबर 4 तारिक सन् 2019।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
चिनिया राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी तीव्र, रेल, सुरुङ मार्ग, ऊर्जा र व्यापार पूर्वाधार नेपालको प्राथमिकता।
निवर्तमान सभामुख महराद्वारा सुरक्षा र गाडी सुविधा फिर्ता, व्यक्तिले गर्ने गल्ती पार्टीले नबोक्ने, संचार मन्त्री बास्कोटाको भनाई।
वैदेशिक रोजगारीमा गएकाहरू टिकट नपाउँदा खाडीमै दशैं मान्दै, काठमाडौँबाट एकै दिन 2.5 लाख यात्रु बाहिरिए।
शान्तिका लागि अमेरिकासँग वार्ता गर्न तालिबानी समूहलाई पाकिस्तानको सुझाव, तालिबान पाकिस्तानको सल्लाहमा चलेको अफगानिस्तानको आरोप।
र आगामी विश्वकपको छनौट खेल्न नेपाली फुटबल टोली अस्ट्रेलिया।
नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2076 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा सुख सुस्वास्थ्य तथा समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
बचतले नै भविष्य सुनिश्चित गर्छ, तसर्थ बचत गर्ने बानी बसालौ।
महालक्ष्मी विकास बैंक लिमिटेड,
सबल बैंक, सफल सहकार्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। चिनिया राष्ट्रपति शी जिनपिङको स्वागतका लागि सरकारले तयारी तीव्र पारेको छ। राष्ट्रपति शी 25 असोज 12 अक्टोबरमा नेपाल आउने समय तालिकामा गृह कार्य भइरहेको छ। यसअघि 27 असोजमा आउने भनिए पनि पछिल्लो समय 2 दिन अघि नै आउने योजना बनेको छ। सरकारी निकायहरूले गोप्य रूपमा यसको तयारी गरिरहेका छन्। भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसँग सोझै समन्वय गरिरहेको स्रोतले जनाएको छ। सुरक्षा, सड़कको व्यवस्था, बसोबासको प्रबन्ध लगायत सबै विषयमा प्रधानमन्त्रीज्यूले नै प्रत्यक्ष समन्वय गरिरहनु भएको छ। जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो, सम्बद्ध सबै निकायले प्रधानमन्त्रीसँगै समन्वय गरिरहेका छन्। अत्यन्त गोप्य रूपमा भ्रमणको तीव्र तयारी भइरहेको छ। राष्ट्रपति सीको भ्रमणका क्रममा रेलमार्गदेखि ट्रान्समिसन लाइनसम्मका एजेण्डा तय भएका छन्। भौतिक पूर्वाधार, ऊर्जा तथा वाणिज्य मन्त्रालयले ती एजेण्डा अर्थ तथा परराष्ट्र मन्त्रालयलाई पठाइसकेका छन्। यद्यपि एजेण्डाबाटै औपचारिक रूपमा सरकारी निकाय बीच नै छलफल भएको छैन। नेपाल चीन सम्बन्धका जानकार पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले दूरगामी महत्वको रेलमार्गलाई नेपालले विशेष जोड़ दिनुपर्ने बताउनुभयो। केरुङबाट काठमाडौँ मात्र होइन, लुम्बिनीसम्मको रेलमार्ग जोड़ दिनुपर्छ, जसले नेपाल दक्षिण एसिया र चीन जोड्ने पारवाहन बिन्दु बन्न सक्छ। यो दीर्घकालीन रूपमा नेपाललाई फाइदाजनक छ, श्रेष्ठले भन्नुभयो। राष्ट्रपति सीको भ्रमणका क्रममा केरुङ काठमाडौँ रेल निर्माण सम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरेको छ। उच्च स्रोतका अनुसार यसबारे 2 मोडलमा छलफल भइरहेको छ। पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनुपर्ने। दोस्रो, नेपालले सांकेतिक रूपमा 10% सफ्ट लोन लिने र 90% रकम चीनले अनुदानमा दिनुपर्ने। रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनका रेलवे अधिकारीहरूबीच वार्ता भइरहेको छ। सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न आवश्यक लगानी चीनले नै गरिदियोस् भन्ने नेपालको चाहना व्यक्त भइसकेको छ। यसमा चीनसँग सहमति भइसकेको छैन। चीनले बराबरी रकममा अध्ययन गर्न प्रस्ताव गरेको छ। डीपीआरको फाइनान्सिङ मोडालिटी, लगानी ढाँचा टुङ्ग्याउने र चिनिया सहयोगमा रेल मार्ग निर्माणको घोषणा हुने विश्वास छ, स्रोतले भन्यो। यस्तै यसअघि पनि चर्चामा रहेको टोखा छहरे सुरुङ मार्ग निर्माणबारे अझै कुनै तहको अध्ययन भएको छैन। यस सुरुङ मार्गको सम्भाव्यता वा पूर्व सम्भाव्यता अध्ययन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ, तर परराष्ट्र र अर्थ मन्त्रालयले बोलाएर छलफल नगराएसम्म भौतिक मन्त्रालयले तयारी गरेर मात्र कुनै अर्थ छैन, मन्त्रालयका एक उच्च अधिकारीले भने। सड़क विभागका अनुसार यो सुरुङ 4-6 किलोमिटर लम्बाईको हुने अनुमान छ। विभागमा चिनिया कम्पनीहरूले निर्माण गर्ने इच्छा पनि देखाएका छन्। यस्तै नेपालले कोरालामा सुक्खा बन्दरगाहसँगै पोखरादेखि कोराला नाकासम्म 2 लेनको सड़क निर्माणमा सहयोग गर्न समेत प्रस्ताव गर्ने भएको छ। नेपाल चीनबीच व्यापार तथा लगानीका मुद्दा सल्टाउन सचिव स्तरीय स्थायी संयन्त्र समेत निर्माण गर्ने तयारी गरिएको छ। व्यापार र लगानीका लागि अन्तर सरकारी समिति निर्माण गर्न दुवै मुलुक सकारात्मक रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए। यस्तै दुई मुलुक बीच ऊर्जा सहकार्य सम्बन्धी फ्रेमवर्क सम्झौता हुने एजेण्डा समेत तय भएको छ। नेपाल चीन ऊर्जा सहकार्य सम्बन्धी समझदारी कार्यान्वयन गर्न फ्रेमवर्क सम्झौताका विषयमा छलफल हुन सक्नेछ, ऊर्जा मन्त्रालयका सहसचिव प्रवक्ता प्रवीण राज अर्यालले बताउनुभयो। राष्ट्रपति सी आउँदा करिब एक घण्टा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा अन्य कुनै उडान र अवतरण हुने छैन। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नोटाम जारी गरिने स्रोतले बताएको छ। विमानस्थलको धावन मार्ग पार्किङ लगायत बारे बुझ्न तथा परीक्षण उडानका लागि गत बुधबार नै राष्ट्रपति सी चढ्ने गरेको विमान काठमाडौँ आएको थियो। चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा काठमाडौँका मुख्य सड़कको मरमत कार्य तीव्र पारिएको छ। सड़क विभागका अनुसार दशैंको टीका अघि काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण मुख्य सड़कको मरमत सकिनेछ। यसका लागि विभागले काठमाडौँमा मात्रै 1 अर्बभन्दा धेरै रूपियाँ खर्च गर्नेछ। चिनिया राष्ट्रपतिको नेपाल भ्रमणमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हाल्नेछ। 5 अति विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी सेनाको हुने प्रचलन अनुसार सीको भ्रमणमा पनि नेपाली सेनाबाटै पीएसओ खटिनेछन्। चिनिया राष्ट्रपतिको भ्रमणका एजेण्डा आजको नयाँ पत्रिकाले यो समाचार मुख्य रूपमा छापेको छ।
चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा सरकारले सबै मन्त्रालयका कर्मचारीलाई स्ट्यान्ड बाईमा राख्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै 21 मन्त्रालयलाई सर्कुलर गर्दै दशैं पर्वको विधामा पनि आफू मातहतका कर्मचारीलाई आवश्यक परेको समयमा स्ट्यान्ड बाई राख्न निर्देशन दिएको हो। प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार दशैं विधाकै समयमा पनि आवश्यक पर्दा कर्मचारी आउन पनि सक्ने गरी व्यवस्थापन गर्न मन्त्रालयलाई पत्राचार गरिएको छ। नछोड्न सर्कुलर गरिएको हो। दशैं मान्न जानेलाई पनि 22 असोजमा नै काठमाडौँ फर्कन भनिएको छ। चिनिया राष्ट्रपतिको आसन्न नेपाल भ्रमण दुई मुलुकको सम्बन्ध विस्तार हुन्छ। प्रधानमन्त्री आजको राजधानी दैनिकमा समाचार छ।
चिनिया राष्ट्रपति सी जिनपिङ अर्को साता एयर चाइनाको प्रेसिडेन्सियल जेट विमान बोइङ 747 तिरुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्नदै हुनुहुन्छ। विमानस्थल स्थित स्रोतका अनुसार उक्त विशेष विमान एक रात काठमाडौँ विमानस्थलमै पार्किङ गरिनेछ। यो जहाजको पार्किङ नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरूका लागि भने निकै चुनौतीपूर्ण बनेको छ। चिनिया राष्ट्रपतिको जेट विमानलाई विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम पूर्व राख्न नसकिने भएको छ। अहिले जसरी अन्य विदेशी एयरलाइन्स राखिन्छ त्यसरी पार्किङ गर्न नसकिनेको कारण यस जहाजलाई पुसब्याक धकेल्न गर्न सकिने उपकरण नहुनु हो। काठमाडौँ विमानस्थलमा नेपाल वायुसेवा निगमले विदेशी विमानको ग्राउन्ड ह्यान्डल भूमिस्थ व्यवस्थापन गर्छ। चिनिया राष्ट्रपतिको जेट विमानलाई ह्यान्डल गर्ने क्षमताको उपकरण निगमसँग छैन। राष्ट्रपति चढेर आउने विमान डबल डेकर दुई तले र 4 इन्जिनयुक्त हो। निगमसँग भएको उपकरण ट्र्याकरले 250 टनसम्मको जेट विमान पुसब्याक गर्न सक्छ, तर राष्ट्रपति सी आउने जहाजको तौल 600 टनभन्दा बढी छ। निगमका प्राविधिकले भने चिनिया राष्ट्रपतिको जहाज अहिले जसरी पश्चिम टर्मिनल भवनतर्फ पार्किङ गरिए फर्किने बेला पुसब्याक गर्न सकिने छैन। विमानस्थलका अधिकारीहरूले उक्त जहाजलाई उत्तरतर्फ फर्काएर राख्ने योजना चिनिया अधिकारीहरूलाई बताइसकेका छन्। 76 मिटर लामो जहाजलाई उत्तरतर्फ फर्काएर पार्किङ गरिए यसले 3 जहाजको पार्किङ स्थल 76 मिटर लामो जहाजलाई उत्तरतर्फ फर्काएर पार्किङ गरिए यसले 3 जहाजको पार्किङ स्थान ओगट्नेछ। राष्ट्रपति सीको भ्रमणमा यस्तै प्रकारको अर्को जहाज पनि साथै आउँदैछ। राष्ट्रपति सीको जेटलाई छड्के पार्किङ आजको कान्तिपुरले यो समाचार छापेको छ।
निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजङ शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड़ देखिएको छ। प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीड़ित भनिएकी रोशनीले प्रहरी कार्यालयमा पुगेर आफूमाथि दुर्व्यवहार नभएको जानकारी दिँदै पतिसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेबाट त्यसमा नयाँ मोड़ देखिएको हो। पति पत्नीले सम्बन्ध विच्छेदको घोषणा गरे पनि अदालती प्रक्रिया भने सुरु भएको छैन। अदालतबाट कानूनी प्रक्रिया पूरा नहुँदासम्म सम्बन्ध विच्छेद भएको मानिँदैन। उक्त प्रकरणलाई लिएर प्रहरीले सबूत प्रमाण संकलन गरिरहेका बेला रोशनीले आफू डिप्रेसनको बिरामी भएको तथा आवेशमा आएर महरालाई आरोप लगाएको बताएकी थिइन्। प्रहरीले सबूत प्रमाण संकलन गरेर राखे पनि उनले उजुरी नदिएकाले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन। पीड़ितले उजुरी नदिएपछि अनुसन्धान गर्न अप्ठ्यारो भइरहेको प्रहरीले जनाएको छ। संकलित सबै सबूत सुरक्षित रहेको प्रहरीको भनाइ छ। हामी जुनसुकै बेला अनुसन्धान प्रक्रिया अगाडि बढाउन सक्छौ प्रहरी स्रोतले भन्यो। त्यसकारण प्रमाणहरू सुरक्षित राखिएका छन्। महरा सम्बद्ध दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले उनलाई अनुशासनको कार्यवाही गर्ने संकेत गरे पनि प्रक्रिया भने अगाडि बढाइसकेको छैन। नयाँ मोडमा महरा प्रकरण आजको राजधानीमा समाचार छ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले व्यक्तिले गरेको गल्ती पार्टीले बोक्न नसक्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपा नगर कमिटीले चाडपर्वका अवसरमा हिजो गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले व्यक्तिले गर्ने भ्रष्टाचार हुलहुज्जत इज्जतमाथिको खेलवाड जसले गरेको छ उनै जिम्मेवार हुनेछ, यसमा पार्टी जोडिँदैन भन्नुभयो। यो पार्टीलाई मतलब भएको कुरा होइन, जसले गल्ती गर्छ त्यो कारवाहीमा परिहाल्छ उहाँले भन्नुभयो। मन्त्री बास्कोटाले व्यक्तिको कमजोरी पार्टीमा ल्याएर नजोड्न आग्रह गर्नुभयो। पार्टीले गरेको गल्ती पार्टीको हुन्छ, निर्णय गरेर गल्ती गर्नु पर्यो। चरित्र र सम्मानसहितको कम्युनिस्ट पार्टी रहेकाले पनि व्यक्तिले गर्ने गल्ती पार्टीको हुँदैन, व्यक्तिको गल्ती पार्टीले बोक्दैन। आजको गोर्खापत्रले यो समाचार छापेको छ।
निवर्तमान सभामुख कृष्ण बहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन्। महराका संचार विज्ञ दिल्ली मल्लका अनुसार निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी बिहिबार फिर्ता भएका हुन्। महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा 17 सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा 11 जना प्रहरी सुरक्षामा खटिएका थिए। बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महराले प्रयोग गर्ने 3 गाडीमध्ये एउटा फिर्ता गरी उनलाई संघीय संसद सचिवालयले उपलब्ध गराएको झण्डावाल गाडी फिर्ता भएको हो। झण्डावाल गाडी फिर्ता आएको छ। संघीय संसदको सवारी शाखाका उपसचिव कान्छा दुलालले भने राजीनामा लगत्तै गृह मन्त्रालयले गाडीको विषयमा हामीलाई सोधेको थियो। सभामुखको हैसियतमा महराले बादुई झ 1286 नम्बरको गाडी चढ्दै आएका थिए। उक्त गाडीलाई बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाइएको थियो। महरालाई सचिवालयले एउटा गाडी दिएको थियो। उनको सचिवालयले थप 1 गाडी प्रयोग गर्ने गरेको थियो। त्यस्तै गृह मन्त्रालयले कालो रङको गाडी औपचारिक कार्यक्रममा प्रयोगका लागि दिएको थियो। महराले फिर्ता गरे सुविधा छाडेनन् आवास। आजको राजधानीमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
जीवन अमूल्य छ, आफ्नो स्वास्थ्य बारे समयमा नै सचेत रहौं। हामीले जीवनभर दुःख गरेर कमाएको सम्पत्ति लगाएर घर तथा भौतिक संरचना निर्माण गर्दछौं, सवारी साधन किन्दछौं, विकास निर्माणका कार्यमा लगानी गर्दछौं, त्यस्तै कृषि कर्म गरिरहेका छौं, पशुपालन गरिरहेका छौं।
स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्न जानिएन र समयमा ख्याल गरिएन भने भोलि पछुतो पनि हुन सक्दछ। त्यसैले बिमा गर्ने बानी बसालौ, क्षतिबाट हुन सक्ने आर्थिक दायित्वबाट ढुक्क बनाऊ।
आउनुहोस्, स्वास्थ्य तथा भौतिक सम्पत्ति सुरक्षामा हातेमालो गरौ। विस्तृत जानकारीका लागि निर्जीवन बिमा कम्पनीहरूमा सम्पर्क गरौ।
नेपाल निर्जीवन बिमा व्यवसाय संघ।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसियाली?
मैले 1 वर्ष अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कनै डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो, प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन? त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौ, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल, प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाह संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाह संचार र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। लमजुङका 35 वर्षीय रितेश लोहनीले स्वदेशमा दशैं नमनाएको 13 वर्ष भयो। उनी साउदी अरबको व्यापारिक सहर जेद्दामा कार्पेन्टरको काम गर्छन्। 60 कटेका बाबुआमा श्रीमती र 10 वर्षकी छोरी बेसी शहरमा बस्छन्। उनीहरू हरेक वर्ष रितेशको पर्खाइमा हुन्छन्। साउदीमा पाइला राखेदेखि टिका लगाउन पाइएको छैन, उनले भने अहिले त बानी परिसक्यो। मुस्लिम धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मक्का मदिना रहेका मुलुकमा कार्यरत लोहनीले आफ्नो संस्कृति, चाडपर्व र धर्मको महत्व साउदीमै थाहा पाए। मलाई नेपालमा रहँदा आफ्नो चाडपर्व लहरमै मनाइएछ भन्ने लाग्यो। यसले परिवार, आफन्त र साथीभाइ बीचको सम्बन्ध कसरी बलियोसँग जोड्छ भन्ने साउदीमा आएर थाहा पाएँ, उनले भने। रैथाने संस्कृति र पर्वको महत्व थाहा पाउन साउदी आउनु पर्दो रहेछ। अहिले दसैँ तिहार मान्न मन हुँदा टिकट नपाएर घर फर्कन नपाएको रितेशले बताए टिकटै पाइँदैन। उनले भने साउदीमा रहनेहरू सबै दसैँ तिहार मान्न दौडिने गर्छन्। हामीलाई टिकट पाउनै मुस्किल छ। साउदीको दमामबाट हिमालयन एयरलाइन्सले मात्रै काठमाडौँ सिधा उडान गर्छ। जेद्दाबाट दमाम आइपुग्ने 1360 किलोमिटर पार गर्नुपर्छ। हिमालयनले 3 वर्ष अघि मात्रै सेवा सुरु गरेको हो। यसपटक भने जसरी पनि जाने योजना बनाएको थिएँ। बिदा पनि अक्टोबर 5 नोभेम्बर 5 मागेको थिएँ। कम्पनीले निकै पछि मात्रै स्वीकृति दियो, तर टिकट खोजी गर्दा पाउनै सकिएन। उनले भने घरमा टिकट नपाएको खबर सुनाउँदा सबै दुखी भए। खाडी तथा मलेसियाबाट आउने जहाज सीमित भएको र यात्रु चाप बढी हुने भएको फाइदा उठाउँदै हवाई कम्पनीले दोब्बरभन्दा बढी भाडा उठाउने गरेका छन्। टिकट नपाउँदा खाडीमै दसैँ। आजको कान्तिपुरमा समाचार छ।
दसैँको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। बस पार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्किनेको भीड बढेको छ। एकै दिन 2.5 लाख बढी यात्रु बाहिरिएका छन्। अहिलेसम्म 15 लाख भन्दा बढी यात्रु दसैँ मनाउन उपत्यकाबाट बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले बुधबार मात्र 2,21,369 यात्रु बाहिरिएको जानकारी दिनुभयो। बिहिबार बुधबारको तुलनामा उपत्यकाबाट बाहिरिने यात्रु अझै वृद्धि भएको उहाँको भनाइ छ। मंगलबार 1,99,129 यात्रु बाहिरिए भने सोमबार 1,57,000 बाहिरिएका थिए। एकै दिन लाखौं यात्रुहरू उपत्यका छाडेर बाहिरिरहेका छन्। यातायात व्यवसायहरूले बस थपेको जनाए पनि कतिपय यात्रुले भने अहिले पनि टिकट नपाइरहेको गुनासो गरेका छन्। प्रवक्ता पौडेलले टिकटको समस्या सामान्य रहे पनि ठूलो मात्रामा नदेखिएको बताउनुभयो। सरकारले दशैंमा 25 लाख मानिस बाहिरिने अनुमान गरेको छ। प्रवक्ता पौडेलले दशैंको अवसरमा 25 लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्र नै पनि उत्ति नै रहेकाले त्यो संख्या केही कम हुन सक्ने बताउनुहुन्छ। दशैंमा घर फर्किने चटारो एकै दिन 2.5 लाख बढी बाहिरिँदै आजको राजधानी दैनिकले यो समाचार छापेको छ।
गाडी अन्य पार्टीका नेताहरूले चढ़िरहेका छन्, तर सत्तारूढ़ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ। नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लव, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई लगायत 11 नेताको गाड़ी सम्पत्ति विवरणमा राखेको हो। तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागि सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाड़ी समेत उल्लेख छ। तत्कालीन माओवादी केन्द्र को सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रहलाद बुढाथोकीले असोज 1 नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन्। ढकालले बुझेको पेरिस डाँडा स्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा 34 सवारी साधन छन्। त्यसमध्येका 11 गाड़ी विप्लवदेखि डाक्टर भट्टराईसम्मले प्रयोग गरिरहेका छन्। उक्त अभिलेख अनुसार माओवादी केन्द्र एमालेसँग एकतामा गएपछि पुनः माओवादी केन्द्र नै बिउताएका गोपाल किराती, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता, त्यस्तै सिपी गजुरेल, प्रवक्ता हरिभक्त कणेल र इन्द्रमोहन सिग्देल, राजनीतिक जीवन छाडेर दाङमा कृषि पेसामा संलग्न लोकेन्द्र विष्ट मगर, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर भट्टराई, हिसिला एमी, प्रतिबन्धित नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली र खड्गबहादुर विश्वकर्माले चढ़िरहेका गाड़ी पनि नेकपाले सम्पत्तिका रूपमा अभिलेख गरेको छ। बाबुराम र विप्लव नेकपाकै गाड़ीमा। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
देशको संघीय राजधानी काठमाडौँमा यति बेला रातारात सड़क मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ। सड़क विभागले पटकी मर्मतका नाममा उपत्यकाको मुख्य मुख्य सड़कको स्तरोन्नति र मर्मतको काम गरिरहेको छ। मुख्य मुख्य सड़कमा मात्र स्तरोन्नति केन्द्रित देखिएपछि यसलाई चिनिया राष्ट्रपति शी जिनपिङको आगामी भ्रमणको तयारीका रूपमा हेरिएको छ। सहकर्मी जगत भण्डारीको रिपोर्ट।
जुन जुन भ्यालीका 8 मिटर भन्दा चौडा बाटाहरू जति पनि छन् नि ती बाटोहरूमा हाम्रो प्याज टोली गएको छ र जहाँ सडक अलिकति बढी क्र्याकिङहरू देखेको छ नि, म्याप क्र्याकिङ भन्छ हामी त्यसलाई, त्यस्तो क्र्याकहरू भएको ठाउँमा, पानी छिरेको ठाउँमा, त्यस्तो त्यस्तो ठाउँहरू पहिचान गरेर अलिक ठुलो एरियामा चाहिँ पिचहरू गरेको अवस्था हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका प्रवक्ता शिवहरि सापकोटा सापकोटाले भने जस्तै यति बेला काठमाडौँ उपत्यकाका मुख्य मुख्य सडकहरू रातारात फेरिएका छन्। बानेश्वर, माइतीघर, त्रिपुरेश्वर जस्ता स्थानका सडक मर्मत मात्र होइन रङ रोगनसम्मका काम समेत यति बेला निकै सक्रियताका साथ भइरहेको छ। तर सर्वसाधारण सरकारले गरेको कामबाट सन्तुष्ट छैनन्।
यसको कुनै पनि राजधानीको सडकमा कालोपत्र लगाउने कुरामा कुनै यसको भ्रमणलाई हेरेर होइन कि, अप टु डेट राजधानीलाई सफा गर्नलाई खाल्टोखोली पुर्ने र क्लिन गर्ने काम गर्नु पर्छ। त्यो चाहिँ सरकारले दृष्टि पुग्न नपुर्याएकै हो, त्यो सन्दर्भमा सरकारको दृष्टि जाओस्।
सडक विभागले हरेक वर्षको 2 पटक सडक मर्मत तथा स्तर उन्नतिको काम गर्दै आएको छ। यस्तो मर्मत दशैं तिहार अगाडि 1 पटक र अर्को वर्षात सुरु हुनु अघि वैशाख जेठमा गर्ने गरिन्छ। तर यस्तो मर्मत दिगो नहुने सर्वसाधारणको भनाइ छ।
तपाईँको जुन रिङ रोडतिर हेर्नुहोस्, कलङ्कीदेखि अब मार्गदन चक्रवर्षम हेर्नुहोस्, त्यहाँ किन नगरेको छ? यो त राम्रै छ, यहाँतिर त अलिक होइन, त्यो हेरिकन छेडिक मात्रै हो, यसले दिगो हुँदैन। यो तुरन्तै भोलि पर्सि फेरि पानी परेपछि तपाईँको यो राम्रो हुँदैन।
तर सिन्धुलीका शिक्षक गोविन्द घिमिरे भने उच्चस्तरीय भ्रमणका बेला सरकारले गरेको तयारीलाई साना मसिना कुरासँग जोड्न नहुने तर्क गर्नुहुन्छ।
अहिलेको यो विशेष भ्रमणलाई चाहिँ हामीले ध्यान दिने हो भने त्यतिको हाई प्रोफाइल पर्सनालिटीको भ्रमणलाई चाहिँ साना साना खाल्टा खुट्टीकोमा पनि वास्तवमा दाँझेर कम्पेरिजन गर्नु चाहिँ हुँदैन। त्यो भनेको चान्चुने भ्रमण होइन हो, हाम्रो पनि उत्तिकै महत्त्व छ, चाइनाको पनि उत्तिकै महत्त्व छ, सबै पिपुलहरूको उत्तिकै महत्त्व हुन्छ, हाम्रो पनि उत्तिकै अस्तित्व छ। अनि यसको मतलब यो होइन कि त्यो भ्रमणलाई वास्तवमा हामीले महत्त्वको साथ हेर्नुपर्छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
कहिले काहीँ त यसो रिफ्रेस हुन कतै जाउँ न हौ।
मलाई त बाहिर जानै मन लाग्दैन।
घरको जस्तै वातावरण भएको ठाउँ छ भनेर मैले भन्यो भने नि,
हिजो आज त्यस्तो ठाउँ कता चाहिँ छ हौ?
छिटो तयार हौ न बरु, तिमीले खोजे जस्तै ठाउँ लगे भएन
के भन्छे?
ओके, गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल, नाम त सुनेका छौ नि। अनि काठमाडौँको उत्कृष्ट फायरवुड पिज्जा पनि त पाइन्छ नि।
हो, तपाईँले खोजे जस्तै वातावरण अनि तपाईँले नै सोचे जस्तै परिकार, यथेष्ट पार्किङ, हाइजेनिक खानाको साथमा बिहे पार्टी, सेमिनार र ब्यान्डक्वेटको लागि गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल, फोन 42189060।
बिहेको टुङ्गो त लाग्यो, टेन्टको जिम्मा कान्छाको, खानाको जिम्मा माइलाको, बाँकी रह्यो अब गहनाको।
हैं, गहनाको लागि किन चिन्ता लिरा? मेरी देउरानीको लागि हामीले सधैँ कारोबार गरिरहने न्यू रोडको लक्की ज्वेलर्स सधैँ छ नि।
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित सुन तथा हिराका गहना पसल, यहाँ पुरानो गहना पनि साटफेर गरिन्छ। लक्की ज्वेलर्स, न्यू रोड गेट, काठमाडौँ, फोन 4232607।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। 2 महिना अघि मात्र मर्मत सम्भार गरिएको 900 नागढुङ्गा सड़कले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारी साधन गुडाउँदा काठमाडौँतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्ली बनेको छ। खाल्डाखुल्ली भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ। सड़क खण्डको 900 पिप्ला मोड खण्डको 10 किलोमिटर डिभिजन सड़क कार्यालय भरतपुर र पिप्लामोड नागढुङ्गा सड़क खण्डको 2 किलोमिटर डिभिजन सड़क कार्यालय काठमाडौँले हेर्ने गर्छ। क्षमताभन्दा बढी भारका सवारी गुडाउँदा देब्रे लेन कामै नलाग्ने गरी छेत विछेत भएको छ। बर्खा नसकिँदै अधिकांश भाग कामै नलाग्ने अवस्थामा पुगेको छ। यसले गाड़ी ओहोरदोहोर गर्न मुस्किल हुने गरेको बसका चालक गणेश श्रेष्ठले बताए। उकालोमा बढी भार बोकेका ट्रकले लेन नै खाल्डाखुल्डी बनाइदिएको उनले बताए। सड़कको भार वहन क्षमताले नधान्ने सवारी गुडेकाले 3 महिनामै सड़क लेन भाँच्ने गरेको चालकहरूको भनाइ छ। अधिक भारले टिक्दैन देब्रे लेन, आजको नागरिकले यो समाचार छापेको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमास नसकिँदै बैंकिङ प्रणालीमा कर्जा लगानी योग्य रकम अभावको समस्या देखिएको छ। गत आर्थिक वर्षमा दोस्रो त्रैमास शुरू हुँदा देखिएको समस्या चालू आर्थिक वर्षमा झनै छिटो देखिएको हो। कर्जाको माग उच्च तथा सीमित निक्षेपको स्रोतका कारण बैंकहरूले वर्षेनी कर्जा लगानी योग्य रकम अभावको समस्या झेल्नु परेको बैंकहरू बताउँछन्। कर्जा लगानी योग्य रकमको अभाव बढ्दै आजको कारोबारमा समाचार छ।
एमबीबीएस र बीडीएसको प्रवेश परीक्षामा गम्भीर लापरवाही गरेको भन्दै काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस केयुका डिन डाक्टर राजेन्द्र कोजुको राजीनामा र पुनः प्रवेश परीक्षाको माग गर्दै युवा चिकित्सकले तालाबन्दी गरेका छन्। प्रवेश परीक्षामा गम्भीर लापरवाही भएको, विद्युतीय उपकरणको जाँच नगरिएको, प्रश्नपत्र बाहिरिएको र समग्रमा गरीब तथा जेहेन्दार विद्यार्थीको भविष्यमा खेलवाड़ गरेको भन्दै युवा चिकित्सक संघले डिन कार्यालयमा तालाबन्दी गरेको हो। कार्यालयको ढोकामा युवा चिकित्सक संघका अध्यक्ष डाक्टर चेतन बस्नेत र विश्वविद्यालय समन्वय समितिका संयोजक डाक्टर अच्युत प्रसाद भट्टले हस्ताक्षर गरेको मागपत्र टाँसिएको छ।
मिनभवन स्थित एनके सिंह मार्ग सड़क बोर्ड र डिभिजन सड़क कार्यालय जाने बाटो यो सड़क मर्मत र विस्तार गर्न थालेको छ महिना पुग्यो। सड़क विभागका पूर्व महानिर्देशक रामकुमार लम्साल, पूर्व उपमहानिर्देशक एवं रेल विभागका पूर्व निर्देशक योगेन्द्र राईको घर यही छ। यस क्षेत्रमा अन्य निजी कार्यालय, विद्यालय र अस्पताल पनि छन्। सड़क विभागले वर्षातको मध्यमा बनाउन थालेपछि स्थानीयले मात्र होइन सड़कै कर्मचारीले पनि शास्ति बेहोर्नु परेको छ। खनेर छाडेका कारण सड़क धुलाम मेरो हिलामी भएर हिँड्ने कठिन छ। सड़क विस्तारले शास्ति आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
दशैं मनाउन घर फर्केका यात्रु लिएर छुटेका सवारी साधनहरू अरणीको राजमार्ग छाडेर खाडीचौरबाट उकालो चढ्छन्। त्यहाँबाट यात्रुले जोखिम मल्न थाल्छन्, शास्ति खेप्छन्। यो चौथो वर्षको दशैं हो लामो साँगु जेरी सड़कमा यात्रुले शास्ति र जोखिम मोलेर घर फर्केको। उकालो चढ्दै 15 किलोमिटर अघि पुगेपछि गाडीहरू खाल्डा र हिलामा फस्छन्। कुनै गाडीलाई डोजरले तानिरहेको भेटिन्छ। यात्रुहरू जुत्ता हातमा समातेर कपडा घुँडासम्म सारेर हिलोमा हिँडिरहेका हुन्छन्। यात्रुहरू नै आफू चढेर आएको बसलाई हिलो र खाल्डाबाट उतार्न अनेक जुक्ति निकालिरहेका हुन्छन्। बुधबार दशैंमा परिवार नै लिएर घर फर्किँदै गरेका दोलखा बजारका हरि श्रेष्ठले सिन्धुपाल्चोकको पाखरमा फँसेको बस उतार्न ढुङ्गा बोकेर बसको चक्का छेउमा हाल्दै थिए, कोही भने धकल्दै थिए। बाटो बिग्रिएका कारणले अरू बेला नआइकन दशैंका बेला आएको, तर यस्तो हालत भयो। उनले भने दशैंमा कठिन यात्रा, खाल्डामा फस्छन् गाडी, कान्तिपुरले छापेको छ।
दशैंलाई लक्षित गरेर उपत्यकामा 6,300 भन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पुर्याउँदै गत वर्षभन्दा यसपालि 2,000 बढी प्रहरी परिचालन गरिएको हो। गत वर्ष 4,000 हाराहारीमा प्रहरी परिचालन गरिएकोमा यस वर्ष सवारी साधन र जनघनत्व बढेकाले प्रहरी बढी परिचालन गर्नुपरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार महानगरीय प्रहरी कार्यालय रानी पोखरीले प्रहरीले एकीकृत चाडपर्व सुरक्षा योजना अघि सारेको छ। आजका पत्र पत्रिकामा समाचार छ।
र यो वर्षको दशैं किनमेलका लागि ब्याङ्क तथा वित्तीय संस्थाबाट 47 अर्ब रुपियाँ बाहिरिएको छ। यो यही असोज 1-15 ब्याङ्क र वित्तीय संस्थाबाट झिकिएको पैसा हो। दशैं तिहारको समयमा ब्याङ्क तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ। अहिले पनि त्यही भएको हो। अन्य अवस्थामा भन्दा दशैं तिहार जस्ता ठूला चाडबाडमा मानिसको उपभोग प्रवृत्ति बढ्छ।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले संघर्षको शान्तिपूर्ण समाधानका लागि तालिबानले अमेरिकासँग वार्ता गर्नुपर्ने आग्रह गरेको छ। पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैसीले तालिबान प्रतिनिधिसँगको वार्तामा यस्तो आग्रह गर्नुभएको हो। युद्धबाट शान्ति स्थापना नहुने पनि कुरैसीले स्पष्ट पार्नुभएको छ। उहाँले शान्तिवार्ताको विकल्प नभएको भन्दै तालिबानलाई यस्तो सुझाव दिनुभएको छ। अफगानिस्तानी राष्ट्रिय सुरक्षा परिषदले भने तालिबानलाई पाकिस्तानले सहयोग गर्दै आएको आरोप लगाउने गरेको छ। हिजो नै अफगान सुरक्षा परिषदले तालिबान पाकिस्तानी सेनाको आदेशमा चल्ने संगठन भएको दावी गरेको छ। तालिबानका सहसंस्थापक तथा कतारको दोहा स्थित राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल घानी बरादरले 11 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ। तालिबानको उच्चस्तरीय प्रतिनिधिमण्डलले पाकिस्तान विदेश मन्त्री कुरैसीसँग बिहिबार वार्ता गरेको हो। अफगानिस्तानमा शान्ति कायम गर्ने उद्देश्यले वार्ता गरेको तालिबानले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको शान्ति वार्ता भङ्ग भएको घोषणा गरेपछि उसले विभिन्न देशका नेतासँग भेटवार्ता गर्न सुरु गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि तालिबान प्रतिनिधिमण्डलसँग वार्ता गर्नुभएको थियो। वार्तामा कुरैसीले अफगानिस्तान र पाकिस्तानका जनताको इतिहास, भूगोल र संस्कृति समान भएको बताउनुभयो। दुवै मुलुक इस्लामिक भएकाले मजबुत सम्बन्ध भएको उहाँको भनाइ छ। वार्ता अमेरिकासँग गर आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
अब खेल समाचार. एक सातापछि हुने विश्वकप छनौट खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली अस्ट्रेलिया पुगेको छ. टोली बिहिबार बिहान सिडनी पुगेको हो. क्यानबेरा स्थित जीआईयु रंगशालामा नेपालले असोज 23 अर्थात अक्टोबर 10 बिहिबारका दिन अस्ट्रेलियासँग विश्वकप छनौट खेल खेल्दैछ. अस्ट्रेलिया पुगेको किरण सेमजोङको कप्तानीमा रहेको टोलीमा 23 खेलाड़ी छन्. टोलीमा म्यानेजर मधुसूदन उपाध्याय सहित 9 पदाधिकारी रहेका छन्. खेल हुनुभन्दा एक साता अघि नै अस्ट्रेलिया पुगेको नेपाली टोलीलाई त्यहाँ रहेको अस्ट्रेलियाली नेपाली फुटबल संघ इन्फा र एनआरएनका पदाधिकारीहरूसहित न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्य दूत लगायतले स्वागत गरेका थिए. अस्ट्रेलियाको वातावरणमा घुलमिल गराउन र स्थानीय रंगशालामा प्रशिक्षण गर्न नेपाली टोलीलाई त्यहाँ रहेको एन्फा र एनआरएनए युवा कमिटिले केही दिन अघि नै बोलाएको हो. नेपाली टोलीलाई हामीले यहाँ प्रतियोगिता हुनु अघि नै अभ्यास गर्न र वातावरण बुझ्न सहज होस् भन्ने उद्देश्यले चाँडै बोलाएका हौं. एन्फाका संचार संयोजक इराज थापाले भन्नुभयो. उहाँका अनुसार शुक्रबारदेखि सिडनीमा आयोजना हुने प्रशिक्षणमा सहभागी भएर नेपाली टोली अक्टोबर 8 क्यानबेरा जाने कार्यक्रम छ. नेपाली टोली सिडनीमा आजका पत्र पत्रिकामा समाचार छ. हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
चिनिया राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी तीव्र. रेल सुरुङमार्ग ऊर्जा र व्यापार पूर्वाधार नेपालको प्राथमिकता.
निवर्तमान सभामुख महराद्वारा सुरक्षा र गाड़ी सुविधा फिर्ता. व्यक्तिको गल्ती पार्टीले नबोक्ने संचार मन्त्री बास्कोटाको भनाई.
वैदेशिक रोजगारीमा गएकाहरू टिकट नपाउँदा खाड़ीमै दशैं मान्दै काठमाडौँबाट एकै दिन 2.5 लाख यात्रु बाहिरिए.
शान्तिका लागि अमेरिकासँग वार्ता गर्न तालिबानी समूहलाई पाकिस्तानको सुझाव. तालिबान पाकिस्तानको सल्लाहमा चलेको अफगानिस्तानको आरोप.
र आगामी विश्वकपको छनौट खेल्न नेपाली फुटबल टोली अस्ट्रेलिया.
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद. ईश्वरी र रविन्द्र बिदा हुन्छौ. नमस्कार.